नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 14 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष द्वादशी तिथि। तदनुसार 28 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथ्व 12। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। अर्थतन्त्रको आकार 66 खर्ब पुग्ने शीर्षकको समाचारलाई गोर्खापत्रले प्रमुख समाचार बनाएको छ। चालू आर्थिक वर्ष 2082-83 मुलुकको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले हिजो संघीय संसदका दुवै सदनमा पेश गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात कुल गृहस्थ उत्पादन 66 खर्ब 9 अर्ब पुग्ने अनुमान गरिएको हो। सर्वेक्षणले चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 3.82% रहने अनुमान पनि प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा यस्तो वृद्धि दर 4.43% थियो। बागमती र गण्डकी प्रदेश बाहेकका सबै प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा न्यून रहने अनुमान पनि सर्वेक्षणमा उल्लेख छ। आगामी आर्थिक वर्षको बजेट भोलि उपशीर्षकमा खबर छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त बैठक जेठ 15 गते शुक्रबार अपरान्ह 4 बजे बस्ने भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोल प्रसाद अर्यालले जेठ 15 गते 4 बजे बस्ने संयुक्त बैठकका लागि 3:45 बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको हो। नेपालको संविधान जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। गोर्खापत्र दैनिकबाटै सगरमाथामा बढ़दो मानव चापप्रति चिन्ता शीर्षकको समाचार लिँदैछौ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ़दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेशावार बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 पटक सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, हिमाल आरोहणको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पथ प्रदर्शकले जोखिम अनुसारको पारिश्रमिक नपाउने, विदेशी आरोही सरह पर्याप्त बीमा नपाउने र आरोहीलाई राज्यले दिने सम्मानमा समेत असमानता हुँदा युवा पुस्ताको आरोहणप्रति मोह घट्दै गएको छ। आरोहीका परिवारलाई शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकतामा सरकारले ध्यान नदिँदा आरोहीको भविष्य समेत सुनिश्चित देखिँदैन। पटक पटक हिमालका चुचुरो टेकेका अनुभवी आरोहीको व्यवस्थापनमा समेत सरकार चुकेको जनाउँदै आरोहणबाट अवकाश लिएका आरोहीको ज्ञान र अनुभवलाई सरकारले व्यवस्था गर्न नहुने उहाँको भनाइ छ। यो समाचार सगरमाथामा बढ़दो मानव चापप्रति चिन्ता शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकमा 23 भदौमा मानव अधिकार उल्लंघन, 24 संगठित आपराधिक कार्य, मानव अधिकार आयोगको निष्कर्ष सम्बन्धीको समाचार प्रमुख समाचारका रूपमा प्रकाशित छ। राष्ट्रिय मानवाधिकार आयोगले गत वर्ष 23 भदौको जेन्जी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले 23 भदौमै सदस्य लिली थापाको नेतृत्वमा 6 सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो। समितिले प्रतिवेदन बुझाएको 2 महिनापछि हिजो प्रतिवेदनको सिफारिश खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ। आयोगले हिजै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानवाधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानवाधिकार उल्लंघन गरेको आयोगको ठहर छ। उनीहरूलाई संविधानको धारा 249 पधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। मानवाधिकार आयोगले मानवाधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानवाधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ। यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ। अधिवक्ता माधव बस्नेतले दायर गरेको मुद्दामा सर्वोच्चले सिद्धान्त प्रतिपादन गरिसकेकाले उनीहरूलाई कार्यवाही र सजाय गर्न नयाँ कानून निर्माण गर्नुपर्ने देखिएको आयोगले जनाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। इस्लाम समुदायमा बकरीद रौनक शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। नेपालगंज स्थित एकलैनिकी साहिदा शाहको घरमा बकरीदको रौनक छ। ईद उल अजहा अर्थात बकरीद मनाउन आफन्तहरू घरमा जम्मा भइसकेका छन्। अल्लाह भगवानलाई कुर्बानी बलि दिने खसी पनि तयार पारिएको छ। टोल छिमेकमा पनि बेग्लै खानको रौनक देखिन्छ। बकरीदका लागि आफन्त र साथीहरूलाई उनको परिवारले निम्तो दिइसकेको छ। हरेक वर्ष बकरीदमा साहिदाले गैर मुस्लिम समुदायका साथीहरूलाई पनि घरमा बोलाउनुहुन्छ र उहाँ पनि दशैं, दीपावली, होली जस्ता चाडपर्वमा हिन्दू समुदायका साथीहरूको घरमा निम्ता मान्न जानुहुन्छ। सामाजिक अगुवा साहिदा यस्ता चाडपर्वले आपसमा सद्भाव बढ़ाउने विश्वास व्यक्त गर्नुहुन्छ। हरेक दशैं, तिहार र होली जस्ता चाडमा हिन्दू समुदायका साथीहरूले मलाई निम्ता दिनुहुन्छ। ईद, बकरीद र मोहरम जस्ता चाडपर्वमा हिन्दू समुदायका साथीहरूलाई मैले निम्ता दिन्छु। हामी आपसमा मिलेर चाडहरू मनाउँछौ। उहाँले भन्नुभयो, चाडपर्व भनेको आपसी सद्भाव बढ़ाउने माध्यम पनि हो। मुस्लिम अगुवाका अनुसार इब्राहिम अले सलाम, जसलाई सपनामा अल्लाहबाट एउटा सन्देश आयो, अल्लाहले सपनामा उहाँलाई आफ्नो सबैभन्दा प्रिय वस्तु मलाई कुर्बानी देऊ भन्नुभएको थियो। त्यसपछि इब्राहिमले सपनामै आफ्ना छोरालाई कुर्बानी दिन शरीरमा छुरा रोक्नु भएको थियो। भोलिपल्ट विपनामा भने उहाँका छोरालाई केही भएन, तर आफूसँग घरमा रहेको भेडा मर्यो। सोही घटनाको सम्झनामा मुस्लिम समुदायले बकरीद मनाउन थालेको बताइन्छ। मुस्लिम समुदायमा यही पर्वको अवसरमा खसी, भेडा लगायत विभिन्न जनावरको बलि दिइन्छ र सेवै लगायत परिकार बनाइन्छ। 3 दिनसम्म मनाइने बकरीदको अघिल्लो दिन चाँद अर्थात चन्द्रमा हेरिन्छ। त्यसपछि साँझ रोजा बसिन्छ। भोलिपल्ट बकरीदका दिन बिहानै उठी नुहाएर शुद्ध भई शुद्ध कपड़ा लगाएर ईदगाह वा मस्जिदमा पुगी सामूहिक नमाज पढ़िन्छ। नमाज पढ़ेपछि आपसमा अंकमाल गरेर शुभकामना आदान प्रदान गर्ने प्रचलन छ। यो समाचार इस्लाम समुदायमा बकरीदको रौनक शीर्षकमा आजको नागरिक दैनिकबाट लिएका हौं। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। प्रत्येक दिन ठिक अपरान्ह 3 बजे माइतीघर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडाघोडी नगरपालिका 4 जनकपुरकी दीपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनैतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, शहरमा डेरा खोज्दा खेप्नुपर्ने जातीय विभेद विरूद्ध हो र यस्तो विभेदको भुक्तभोगी उहाँ आफै पनि हुनुहुन्छ। दीपाका अनुसार 7 वर्ष काठमाडौँ बसमा 8 ठाउँमा डेरा सर्नुभयो। केही महिना बसेपछि नयाँ डेरा खोज्नुपर्ने बाध्यता उहाँमाथि आइलाग्थ्यो। कारण थियो नामसँगै आउने जात। जात थाहा नपाउँदासम्म घरबेटीले छोरीकै व्यवहार गर्छन्। जब जात खुल्छ एकाएक बैरी ठान्छन् अनि शुरू गर्छन् डेराबाट निकाल्ने षड्यन्त्र। उहाँले बासका लागि गरेको संघर्ष सुनाउनुभयो। काठमाडौँ भित्रिएको 7 वर्षमा जातकै कारण 8 पटक कोठा सरिसके। बसिसकेको डेराबाट जातका कारण अन्यन्त्र सर्नु परेको 8 पटक त जात सोधेर शुरूमै कोठा नदिने घटना त कति हो कति। माइतीघर मण्डलामा दीपाले बोकेको प्लेकार्डमा विशाल पीड़ा सुनाउने थोरै शब्द मात्रै अटाएका थिए। उहाँको मनमा पीड़ाको शब्द भण्डार नै बनिसकेको छ। डेरा खोज्दा नचहारेको काठमाडौँको कुनै गल्ली छैन, घरबेटीसँग नबिसाएको कुनै बिन्ती छैन, तर जातका कारण हुने अवरोधले करियरमै धक्का पुग्यो। उहाँले भन्नुभयो काठमाडौँ बसाईको आधाभन्दा बढ़ी समय त डेरा खोज्नमै बितेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा प्रकाशित छ। सात जिल्लामा फैलियो दादुरा खोप लगाउने छैन तयारी शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। बंगलादेशले पछिल्ला दशकहरूमै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिरहेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुष यताका 6 महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिराहा सहितका 7 जिल्लाका विभिन्न स्थानका 100 बाल बालिकामा दादुरा भाइरसको संक्रमण देखिएको छ। उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बाल बालिकालाई तत्काल खोप लगाउनुपर्छ, जुन महामारी नियन्त्रणको अनिवार्य शर्त र अभ्यास हो। यसो गर्दा भाइरस थप फैलिन र जटिलता रोक्न मद्दत गर्छ, तर सर्लाही र बागलुङको ढोरपाटन नगरपालिकामा मात्र विशेष खोप कार्यक्रम सञ्चालन गरिएको छ। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। सार्वजनिक संस्थानको नाफा बढ़्यो, लाभांश घट्यो शीर्षकको समाचार कारोबार दैनिकमा छ। मुलुकका सार्वजनिक संस्थानहरूको समग्र नाफा बढ़े पनि ती संस्थानबाट राज्यले पाउने लाभांश घटेको छ। अर्थमन्त्री डाक्टर सौडिम वाग्लेले हिजो संघीय संसदमा पेश गर्नुभएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा 2083 अनुसार आर्थिक वर्ष 2081/82 अस्तित्वमा रहेका संस्थानमध्ये 27 वटाले नाफा आर्जन गरेका छन् भने 16 वटा घाटामा छन्। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। भन्सार कडाईपछि स्थानीय तरकारीले बजार पायो शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। भारतबाट अवैध रूपमा भित्रिने तरकारीमा भन्सार कार्यालय र सुरक्षा निकायले कडाई गर्दा थालेपछि बाँकेका स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य पाउन थालेको छ। यसले किसान उत्साहित बनेका छन् भने उपभोक्ताले पनि ताजा तथा अर्ग्यानिक तरकारी उपभोग गर्न पाएका छन्। बाँकेको यो प्रसंग नागरिक दैनिकमा प्रकाशित छ। राउटे समुदाय भन्ने बित्तिकै हाम्रो मनमा एक विचार आइहाल्छ, जंगलमा घुमिफिरी हिँड्ने लोपनमुख जाति। अहिले राउटे समुदायले जंगल परिवर्तन गर्ने मात्र होइन, शिक्षाका लागि जिल्ला नै छोड्न थालेका छन्। डडेलधुराका परशुराम नगरपालिका 12 का 18 वर्षीय लक्ष्मण सिंह राउटे अहिले आफ्नो जिल्ला छोडेर स्याङ्जामा हुनुहुन्छ। सामान्य साक्षर हुनु पनि राउटे समुदायका लागि नौलो कुरा मानिन्छ, तर लक्ष्मण भने प्राविधिक शिक्षा अध्ययनका लागि स्याङ्जाको चापाकोट आउनु भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीले स्याङ्जाको चापाकोट नगरपालिका 10 सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा उहाँले सिभिल इन्जिनियरिङ इन डिप्लोमाको अध्ययन गरिरहनु भएको छ। यो समाचार फिरन्ते जीवन छोडेर प्राविधिक शिक्षामा राउटे शीर्षकमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। मेसीको चोटले अर्जेन्टिना दबावमा शीर्षकको समाचार आजको अन्नपूर्ण पोस्टबाट लिँदैछौ। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल शुरू हुन तीन साता पनि बाँकी छैन। आगामी जून 11 अमेरिका, मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। विश्वकप फुटबल नजिकै गर्दा साबिक विजेता अर्जेन्टिना भने दबावमा छ। त्यसको मुख्य कारण हो सुपरस्टार लियोनेल मेसीको चोट। बायाँ खुट्टाको ह्यामस्ट्रिङबाट मेसी प्रभावित भएको उहाँको क्लब इन्टर मायामीले पुष्टि गरिसकेको छ। सोमबार राति मेसीको चोटबारे क्लबले पुष्टि गरेसँगै अर्जेन्टिनाका खेलाड़ी निराश बनेका छन्। 38 वर्षीय मेसीले आइतबार मेजर लीग सकर अन्तर्गत फिलाडेल्फिया युनियन विरूद्धको खेल विजयमा छोड्नु परेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा मेसीको चोटले अर्जेन्टिना दबावमा शीर्षकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारी र राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।